أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، وصلى الله على محمد وآله الطاهرين. موضوع گفتگو ولادت باسعادت امام زمانہ علیہ السلام ہے. مختصراً بیان کریں گے آیت اللہ صافی گل پائیگانی کی کتاب مہدی منتظر علیہ السلام میں امام محمد تقی علیہ السلام کی دختر جناب حکیمہ خاتون سے نقل کیا گیا ہے کہ جناب حکیمہ نے فرمایا کہ امام حسن عسکری علیہ السلام نے ایک شخص کے ذریعے میرے پاس پیغام بھیجا کہ پھوپھی، آج شب نیمہ شعبان آپ میرے ہاں افطار فرمائیں. خداوند عالم آج کی شب اپنی حجت کو ظاہر کرے گا اور وہی روح زمین پر خدا کی حجت ہوگا. جناب حکیمہ خاتون حسب وعدہ امام کے ہاں تشریف لے گئیں اور 15ویں شعبان 255 ہجری کی مبارک صبح طلوع ہونے والی تھی. آیت اللہ صافی گل پائیگانی اپنی کتاب میں تحریر کر رہے ہیں کہ امام حسن عسکری علیہ السلام کے خانہ امامت میں جوش و خروش اور انتظار کی شدت میں اضافہ ہوتا جا رہا تھا. آج ملائکہ کی آمد و رفت دوسرے اوقات کے مقابلے میں کچھ زیادہ ہی تھی. رحمت الہی کی جلوہ نمائی اور خدائی شان و شوکت اور عظمت اور جلالت کے انوار کی کرنیں ہر طرف نمایاں تھیں. آسمان کی بلندیوں پر فرشتوں اور مقرب بارگاہ ملائکہ کے درمیان خاندان نبوت اور رسالت کے اس چشم و چراغ کا چرچا تھا جو ان قریب دنیا میں تشریف لانے والے تھے اور جو اپنے پرنور چہرہ مبارک اور محمدی جلال اور جمال کے دیدار سے عالمین کی آنکھوں کو روشنی عطا کریں گے. جنت کو سجایا جا رہا تھا. رات ختم ہونے میں چند لمحے باقی رہ گئے تھے. بالآخر رات اپنی بالکل آخری منزل تک پہنچ گئی. اچانک چاروں طرف تیز روشنی پھیل گئی جو چراغوں کی روشنی سے کہیں زیادہ تھی. اس روشنی نے ایک نومولود کی ولادت کی بشارت دی. ہم شب نیمہ شعبان کے اعمال میں ایک دعا پڑھتے ہیں جو اس طرح سے ہے کہ بسم اللہ کے بعد اس طرح سے اللہ سے دعا کی جا رہی ہے. اللہم بحق لیلتنا ومولودہا، یا اللہ واسطہ ہماری اس رات کے حق کا اور اس رات کے مولود کا، یعنی اس رات جس بچے کی ولادت ہوئی ہے ان کے حق کا واسطہ دے کر اللہ سے دعا کی جا رہی ہے. بہرحال ولادت باسعادت امام زمانہ علیہ السلام ہو گئی، ہر طرف روشنی پھیل گئی. نو مولود دنیا میں تشریف لائے اور اپنے جمال پر نور سے پوری کائنات کو منور کر دیا. جناب نرجس خاتون منزل فخر میں تھیں. تکبیر و تحلیل اور تسبیح خدا کے ساتھ مبارکباد اور تبریک و تہنیت کی آوازیں ہر طرف گونج اٹھیں. نو مولود نے اپنا سر مبارک کو سجدے میں رکھ کر خدا کی وحدانیت، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی رسالت اور اپنے اجداد طاہرین علیہم السلام کی امامت کی گواہی دی. پھر بہت ہی دل نشین اور اچھی آواز میں سورہ قصص کی آیت کی تلاوت فرمائی. بسم اللہ الرحمن الرحیم. ونرید ان نامنا علی الذین استضعفوا فی الارض ونجعلہم ائمہ ونجعلہم الوارثین. آقا کی ولادت کے ساتھ خاندان رسالت پر خدائی عنایتوں کی تکمیل ہو گئی. پیغمبر اسلام مسرور اور شادمان تھے کہ ان کا فرزند ان کی رسالت اور آفاقی پیغام کو جامع عمل پہنائے گا. جناب حکیمہ خاتون فرماتی ہیں کہ مجھ پر ہلکی سی غنود کی تاری ہو گئی تھی اور جب مجھے اپنے آقا کے وجود اقدس کا احساس ہوا تو میری آنکھ کھلی. اب جو میں نے پردہ ہٹایا تو میں نے نرجس خاتون کے پاس اپنے آقا کو سجدہ ریز پایا. تمام اعضاء سجدہ زمین پر تھے. میں نے بچے کو آغوش میں اٹھا لیا. امام حسن عسکری علیہ السلام کی آواز آئی ہے، پھوپھی میرے لال کو میرے پاس لائیے. جناب حکیمہ بچے کو امام کی خدمت میں لے گئی. امام نے اپنے دستے مبارک سے بچے کو آغوش میں لیا اور بچے کے دہن مبارک میں اپنی زبان دی اور سر مبارک اور چہرہ مبارک پہ دست شفقت پھیرا. پھر امام نے فرمایا، میرے لال گفتگو کرو. نومولود نے جواب میں کہا، اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ وان محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم. اللہ کی وحدانیت نبی کی رسالت کی گواہی کے بعد امیر المومنین علیہ السلام سے لے کر اپنے پدر بزرگوار تک تمام آئمہ پر درود بھیجا اور خاموش ہو گئے. امام نے جناب حکیمہ سے فرمایا، انہیں ان کی ماں کے پاس لے جائیے تاکہ ماں کو سلام کریں، اس کے بعد میرے پاس لائیے. जनाब हकीमा कहती हैं, बच्चे को माँ के पास ले गई। बच्चे ने माँ को सलाम किया, फिर मैं उन्हें इमाम की खिदमत में ले आई। इमाम ने फरमाया, फूफी सातवें दिन फिर तशरीफ़ लाइएगा। जनाब हकीमा फरमाती हैं, मैं अगली सुबह पहुँची, इमाम को सलाम किया, पर्दा हटाया ताकि अपने आका की ज़्यारत कर सकूं, मगर बच्चा नज़र नहीं आया। मैंने इमाम हसन अस्करी अलैहिस्सलाम से अर्ज़ किया, मेरी जान आप पर कुर्बान, मेरे आका क्या हुआ? इमाम ने फरमाया, फूफी मैंने भी अपने फर्जंद को उसके हवाले कर दिया जिसके हवाले मादर मूसा ने अपना बच्चा किया था। जनाब हकीमा कहती हैं, मैं सातवें दिन फिर इमाम की खिदमत में पहुँची, सलाम किया और बैठ गई। इमाम ने फरमाया, मेरे फर्जंद को मेरे पास लाई, मैं अपने आका को इस आलम में इमाम के पास लेकर गई कि आप कपड़े में लिपटे हुए थे। इमाम ने पहले दिन की तरह बच्चे को आगोश में लिया, दस्त शफ़क़त फेरा, दाहिने मुबारक में ज़बान रखी गोया बच्चे को दूध और शहद दे रहे हैं। फिर फरमाया, मेरे लाल गुफ्तगू करो। बच्चे ने कहा, अशहदु अल्ला इलाहा इल्लल्लाह, और फिर हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम और अमीरुल मोमिनीन अलैहिस्सलाम और अपने पिदर बुजुर्गवार और दीगर आइम्मा अलैहिस्सलाम पर दुरूद सलाम भेजा। सूरह कसस की आयत 5 और 6 की तिलावत फरमाई। इमाम हसन अस्करी अलैहिस्सलाम एक रिवायत में फरमाते हैं कि सबसे पहले जिसने नौमौलूद को गुसल दिया वो रिजवान खाजिन जन्नत था, जिसने चंद दीगर मलाइका मुकर्रबीन के साथ मिलकर कौसर और सलसबील के पानी से गुसल दिया। अहमद इब्ने इसहाक़ अशरी ने इमाम हसन अस्करी अलैहिस्सलाम से रिवायत की है कि इमाम ने फरमाया, तमाम तारीफ़ें उस अल्लाह के लिए हैं जिसने मेरे दुनिया से रुख्सत होने से कबल मुझे मेरे जानशीन की ज़्यारत करा दी। मेरा ये जानशीन लोगों के दरमियान खल्क और खुल्क में रसूल अल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम से सबसे ज़्यादा मुशाबे है। अल्लाह गैबत में इसकी हिफाजत फरमाएगा, फिर इसे ज़ाहिर करेगा और वो दुनिया को अदल व इंसाफ से इस तरह भर देगा जिस तरह वो जुल्म व जोर से भरी हुई थी। इमाम की विलादत बासआदत तो हो चुकी है, अब हम ज़ुहूर पुरनूर के इंतज़ार में हैं और इसीलिए हम दुआ करते हैं कि परवरदिगार इमाम के ज़ुहूर में ताजील फरमा। पहली रजब से लेकर 15 शाबान तक 1.5 महीने का जो अरसा है इसमें विलादतों का सिलसिला है। पहली रजब एक कौल के मुताबिक 5वें सरकार इमाम मोहम्मद बाकर अलैहिस्सलाम से मंसूब है, उसके बाद फिर एक के बाद एक विलादत है। अगर हम इन हस्तियों पर, इनकी जिंदगानी पर गौर करें तो इन सब की ज़िंदगी का मकसद और हदफ एक है, दीन इस्लाम की हिफाजत और इस राह में क़ुरबानियाँ देना, अताअत खुदा, खुशनूदी खुदा को हासिल करना। पहली रजब से लेके 15 शाबान तक 1.5 महीने का अरसा महाफिल मिलाद और दीगर महाफिल का इनेकाद होता रहा और हम उसमें शिरकत करते रहे, कसीदे खानी सुनी, तकरीरें भी सुनी। अब 1.5 महीना एक वक्त हमने गुजारा। अब यहाँ पे थोड़ा सा हमें अपने आप से ये सवाल करना चाहिए कि हमारी मार्फत में, हमारी मालूमात में कितना इजाफ़ा हुआ, क्योंकि ये महाफिल नाऊज़ु बिल्लाह बेमकसद नहीं हैं। मजलिस हो, दर्स हो, मिलाद हो, इन सब का मकसद है कि हम अहले बैत से करीब हो जाएं, हमारी मार्फत में इजाफ़ा हो। पहले मालूमात का मरहला है, मार्फत का मरहला बाद में है। क्या हमें इमाम मोहम्मद बाकर अलैहिस्सलाम की कुन्नियत मालूम है? क्या हम इमाम मोहम्मद बाकर अलैहिस्सलाम के दो अकवाल सुना सकते हैं? क्या हम उनकी ज़िंदगानी तैयबा के बारे में चंद जुमले, दो जुमले बता सकते हैं? और उसके बाद फिर सिलसिला है, फिर इमाम मोहम्मद तकी अलैहिस्सलाम, इमाम अली नकी अलैहिस्सलाम और होते होते 12वें इमाम, इमाम ज़मान अलैहिस्सलाम। क्या हम इमाम ज़मान अलैहिस्सलाम की कुन्नियत, उनके अलकाबात, उनके इसमें मुबारक से वाकिफ़ हैं? क्या हम इमाम ज़मान अलैहिस्सलाम के दो अकवाल सुना सकते हैं? क्या हम इमाम ज़मान अलैहिस्सलाम की हयात तैयबा के बारे में, उनके ज़हूर से पहले, ज़हूर के बाद के हालात के बारे में चंद जुमले बयान कर सकते हैं? ये सवाल हमें अपने आप से करना है, क्योंकि इन महाफिल और ये जो दर्स वग़ैरह का इनेकाद हो रहा है या मिलाद का इनेकाद हो रहा है, ये हमारी मार्फत में इजाफ़ा इससे होना चाहिए, हमारी मालूमात में भी इजाफ़ा होना चाहिए। तकरीर भी सुनते हैं हम, शायरी भी सुनते हैं, तो हमारे पास 1.5 महीने में यकीनन मालूमात आ जानी चाहिए, हमारे इल्म में, हमारे ईमान में इजाफ़ा होना चाहिए। अच्छा, एक नुक्ता यहाँ पर बयान करके बात को तमाम करें कि शायरी कैसी होनी चाहिए। शायरी ऐसी होनी चाहिए کہ مولائے کائنات کے والد بزرگوار جناب ابو طالب علیہ السلام کے بارے میں یہ کہا گیا کہ حضرت کے 3000 سے اوپر اشعار ہیں. جناب ابو طالب علیہ السلام کی بہت ساری گفتگو اشعار کی صورت میں ہے. تو مولائے کائنات نے اپنے والد بزرگوار کے اشعار کے بارے میں یہ فرمایا کہ ان کے اشعار کو پڑھو، اپنی اولاد کو پڑھاؤ، کیونکہ وہ دین خدا پر تھے، ان کے کلام میں علم کا بڑا ذخیرہ ہے. شاعری ایسی ہونی چاہیے کہ جہاں سے انسان کو علم ملے. اور ایک اور نمونہ میں شاعری کے حوالے سے بیان کروں گی، دیبل خزائی، نام آپ نے سنائے، آٹھویں امام کے زمانے میں ہیں، امام علی رضا علیہ السلام کی خدمت میں قصیدہ سنا رہے ہیں. قصیدے میں ایک جملہ امام کے سامنے انہوں نے بیان کیا، اور وہ جملہ یہ تھا قصیدے کا ایک شعر، کہ جب ان پر یعنی اہل بیت پر ظلم ہوتا ہے اور وہ اس کا انتقام لینے کے لیے بڑھتے ہیں تو ان کے ہاتھ رک جاتے ہیں. یہ سننے کے بعد امام علی رضا علیہ السلام کے بارے میں روایت ہے کہ امام ہاتھ مل کے فرما رہے تھے کہ بہت خوب، با خدا ہمارے ہاتھ رکے ہی رہتے ہیں. یہ دو مثالیں دینے کا مقصد یہ ہے کہ یہ حق پر مبنی اشعار ہیں. جناب ابو طالب علیہ السلام کا تو خیر کہنا ہی کیا ہے، مولائے کائنات کے والد بزرگوار ہیں. لیکن جناب دیبل خزائی جو شعر بیان کر رہے ہیں اس پر امام رضا علیہ السلام فرما رہے ہیں بہت خوب، باخدا ہمارے ہاتھ رکے رہتے ہیں. گویا جناب دیبل خزائی حق پر مبنی اشعار بیان کر رہے ہیں. اگر حق پر مبنی اس طرح کے اشعار بیان کیے جائیں گے، شاعری جو ہے وہ اس طرح حق پر مبنی ہوگی، تو ہمارے علم میں، ہمارے عمل میں، ہماری معرفت میں اضافہ ہوگا. اب ہم اپنا محاسبہ کریں کہ 1.5 مہینے میں جو ہم نے شاعری سنی، تقریر سنی، تو ہمیں پہلی رجب سے لے کر 15 شعبان تک جن ہستیوں کی ولادت ہوئی ان کے بارے میں ہماری معرفت میں، معلومات میں کتنا اضافہ ہوا. میں اپنا محاسبہ کروں، اپنے آپ کو جانچوں، آپ لوگ اپنے آپ کو جانچیں، محاسبہ کریں، اور اگر ہماری معرفت میں اور معلومات میں اضافہ ہو رہا ہے، گویا یہ محافل بامقصد ہیں، ان کا اثر ظاہر ہو رہا ہے. اور اگر ایسا نہیں ہے تو ان کو بہتر بنانے کی کوشش کی جائے. اور آیت اللہ انصاری ہمدانی کے بیان پر گفتگو کو تمام کرتے ہیں کہ آیت اللہ انصاری ہمدانی یہ فرماتے ہیں کہ ظہور نزدیک ہے، لیکن اگر آپ دعا کریں گے تو نزدیک تر ہو جائے گا، کیونکہ دعا مؤثر ہے. اس لیے جس قدر بھی ظہور حضرت حجت علیہ السلام کے لیے دعا مانگیں، زیارت آل یاسین ضرور پڑھیں، اور حضرت حجت علیہ السلام کے وسیلے سے دعا مانگیں کہ آپ کی دنیا اور آخرت کی مشکلات برطرف ہو جائیں، کیونکہ وہ حضرت زمانے کے مالک ہیں. وصلی اللہ علی محمد وآلہ الطاہرین، اللہم صلی علی محمد وآل محمد.